यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेता माधव कुमार नेपाल र झलनाथ खनाल सहितका नेता सहभागी 24 सदस्यीय संसदीय बोर्ड गठन गर्ने नेकपा एमाले संसदीय दल बैठकको निर्णय। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकद्वारा सांसदहरूलाई गुटगत भेलामा नजान निर्देशन। गर्मी बढ़ेसँगै आगलागीको घटना बढ़न थालेको अवस्थामा आगोको प्रयोगमा सतर्कता अपनाउन गृह मन्त्रालयको सबैमा आह्वान। र एस्ट्राजेनेका खोप उत्पादक राष्ट्र भारतद्वारा खोप प्रभावकारी र सुरक्षित रहेको दावी गर्दै केही देशले खोप अभियान रोके पनि आफ्नो देशमा भने अभियान नरोकिने स्पष्टोक्ति। अब पूरा समाचार। नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले झलनाथ खनाल माधव कुमार नेपाल सहित 24 सदस्यीय संसदीय बोर्ड गठन गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सांसद शेरबहादुर तामाङले बैठकले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित गर्न 3 सदस्यीय समिति गठन गर्नुका साथै संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको बताउनुभयो।
संसदीय दलको विधान नेकपा एमाले भइसके पछाडि 2072 सालमा हामीले एउटा संसदीय दलको विधान बनाएका रहेछौँ र त्यसो भएको हुनाले त्यो विधानमा केही संशोधन गर्नुपर्ने भएको हुनाले विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गर्न एउटा कमिटी गठन गरेको छ। अर्को निर्णय, हामीले संसदीय बोर्ड गठन नभएको धेरै लामो समय भएको थियो र त्यसमा संसदीय बोर्ड आज 24 जनाको संसदीय बोर्ड गठन भएको छ। पुरानो विधानकै आधारमा गठन भएको छ, नयाँ विधान फेरि हामी चाहिँ 7 गतेको बैठकबाट पारित गर्छौँ। त्यो समितिले पास गरेपछि केही साथीहरू अलमलमा हुनुहुन्छ, आइपुगिराख्नु भएको छैन। फेरि अर्को बैठक हामीले 7 गते बिहान 10:30 बजे बस्ने गरी चाहिँ तोकेका छौँ। त्यो बैठकमा सबै सदस्यहरू सहभागी हुनेछन्। नेकपा एमालेको एउटै संसदीय दल छ, त्यसमा त्यो संसदीय दलभित्र सबै सहभागी हुँदै जानेछन्।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा गठित सो समितिमा प्रतिनिधि सभाबाट सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभाबाट सांसद विमला राई पौडेल सदस्य रहनु भएको छ। यसैगरी बैठकले गठन गरेको संसदीय बोर्डको प्रमुख दलका नेता केपी शर्मा ओली रहनु भएको छ। सदस्यहरूमा सुभाष नेमाङ, विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्यको रूपमा रहनु भएको छ। त्यसैगरी झलनाथ खनाल, माधव कुमार नेपाल, सुमन प्याकुरेल, विमला राई, खेमलाल भट्टराई, राधा गेवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारद मुनि राणा, मोहन बानिया, भूपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक रहनुभएको नेकपा एमाले संसदीय दलले जनाएको छ। बैठकले 27 सदस्यीय संसदीय बोर्डका लागि बाँकी 3 जना पछि मनोनयन गर्ने भएको सांसद शेरबहादुर तामाङले बताउनुभयो। नेकपा एमाले संसदीय दलको अर्को बैठक चैत 7 गते बस्ने कार्यक्रम छ। उता नेकपा एमालेको माधव नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज पनि ललितपुरमा जारी छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फरक मत राख्दै आएको सो समूहले छुट्टै भेला बोलाएर छलफल गरिरहेको छ। सरकारले घोषणा गरेको सड़क बालबालिका मुक्त समाज अन्तर्गत बाल कल्याण परिषदले 1500 बालबालिकाको उद्धार गरी व्यवस्थापन गरेको छ। सड़क बालबालिका मुक्त समाज घोषणा हुनुअघि सड़कमा करिब 1700 बालबालिका रहेकोमा करिब 200 जना बालबालिका आफै सड़कबाट परिवारमा फर्किएको परिषदले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। परिषदले गएको 8 महिनामा 100 वटा बालगृहको अनुगमन गरी मापदण्ड विपरीत सञ्चालित 3 वटा बालगृहमा रहेका 41 जना बालबालिकाको पनि उद्धार गर्नुको साथै ती बालगृहलाई कार्यवाहीका लागि सिफारिश गरेको छ। कोविड-19 को जोखिमका बेला बाल सुधार गृहमा रहेका 944 बालबालिका मध्ये 233 जनालाई कसुरको प्रकृति र सुधारको आधारमा पारिवारिक पुनर्मिलन गराएको बाल कल्याण परिषदका कार्यकारी निर्देशक मिलन राज धरेलले जानकारी दिनुभयो। बाल कल्याण परिषदका अनुसार हाल सुधार गृहमा रहेका 60% भन्दा बढ़ी बालबालिकाहरू जबरजस्तीकरणको मुद्दामा दोषी ठहरिएका छन्। सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका 5 मा आगलागी हुँदा 4 वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने आगोमा परेर 1 जना गम्भीर घाइते भएका छन्। गैराती स्थानीय हरि किसुन खङको घरमा ग्यासको सिलिण्डर अचानक लिक भएर आगलागी भएको स्थानीय बासिन्दाले बताएका छन्। आगोमा परेर हरि किसुन गम्भीर घाइते भएका छन् र उनको उपचारको लागि तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल लगिएको वडा अध्यक्ष राजेन्द्र शाहले जानकारी दिनुभयो। आगो बारूण यन्त्र नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो। ललितपुरमा आज आग लागि हुँदा एकजना वृद्धाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका 14 नकीपोर्ट स्थित मगर टोलमा बस्ने 76 वर्षीय दान देवी खड्गीको आफ्नै घरमा आग लागि हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आग लागिमा गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यसैबीच गृह मन्त्रालयले गर्मी बढेसँगै आगलागी बढ़ने भएकोले सतर्क रहन सबैमा अनुरोध गरेको छ। अस्तिदेखि लागेको चिसगढ़ीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन। डिभिजन कार्यालय प्रमुख ज्ञान कुमार लामाले सामुदायिक तथा निजी वन क्षेत्रमा भएको आगलागीले सयौं हेक्टर वनमा क्षति पुर्याइसकेको बताउनुहुँदै आगो निभाउन 60 भन्दा बढ़ी सुरक्षाकर्मी खटाइएको जानकारी दिनुभयो। हावाको कारण निभेका क्षेत्रमा समेत आगो पुनः सल्किसकेको छ भने निरन्तरको प्रयासबाट पनि आगो नियन्त्रणमा नआएपछि आगोलाई बस्तीमा जान नदिन सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द राज काफ्रेले जानकारी दिनुभयो। वन क्षेत्रमा भने अझै आगो बढ़िरहेको र स्थानीय बासिन्दाको समेत सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। चितवनको कालिका 8 चिसापानीमा आज बिहान भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ। जनशक्ति टोल स्थित पुष्प परियारको घर पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीय बासिन्दाले जनाएका छन्। बिजुलीको लाइन सर्ट भएर आगलागी भएको स्थानीय बासिन्दाको भनाई छ। कोरोना महामारीको प्रभाव कम हुँदै गएको भए पनि पर्यटन व्यवसाय चलायमान बन्न सकेको छैन। कोरोनाको कारण बन्द रहेको पर्यटन व्यवसायमा वर्ष दिन बितिसक्दा समेत कुनै सुधार आउन नसक्दा पर्यटन व्यवसायी मारमा परेका छन्। पोखराबाट हाम्रा संवाददाता माधव पराजुलीले तयार पारेको रेडियो रिपोर्ट।
कोरोनाको प्रभाव कम हुँदा तथा अन्तर्राष्ट्रिय हवाई उडान खुले पनि अझै विदेशी पाहुना भित्रिन थालेका छैनन्। सानो आकारको आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र जेनतेन खुलेको छ, तर धानिन मुस्किल परेको पर्यटन व्यवसायी बताउँछन्। पर्यटन व्यवसायी सूर्य भुजेल:
व्यवसायले कोभिडले गम्भीर असर गरेको छ। राज्यले कसरी सम्बोधन गर्ने, राज्यको हेर्ने दृष्टिकोण के हो भन्ने कुरामा भर पर्ने स्थिति छ। सरकारले राज्य जस्तो घोषणा भयो तर पाउन नसक्नु भएको व्यवसायलाई
एक वर्षपछि भाइरस संक्रमण कम भएर नेपालभित्रको आउजाउ केही सहज बनिसके पनि विदेशी पाहुनाका लागि यहाँसम्मको यात्रा उति सहज नहुँदा पर्यटन क्षेत्र चलायमान बन्न सकेको छैन। पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई: एक वर्षको अवधिमा कतिपय व्यवसायीले व्यवसायको घाटा बेहोर्न छाडेर घर फर्किएका छन् भने कतिपय बैंकको ऋण तिर्नै नसक्ने अवस्था आएपछि पलायन भएका छन्। राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको पर्यटन क्षेत्र यति धेरै अप्ठ्यारोमा पर्दा सरकारले मदत नगरेको पर्यटन व्यवसायीको गुनासो छ।
त्यसो
त सरकारले राहतका केही कार्यक्रम नल्याएको पनि होइन, तर ती कार्यक्रम पर्याप्त छैनन्। सरकारले समग्र अर्थतन्त्रलाई उकास्ने गरी नै राहतको प्याकेज ल्याउन आवश्यक छ। माधव पराजुली, रेडियो नेपाल, पोखरा।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानु पर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। भारत सरकारले आफ्नो देशमा उत्पादन भएको कोरोना भाइरस विरूद्धको एस्ट्राजेनेका खोप प्रयोगमा केही युरोपेली राष्ट्रहरूले लगाएको रोगप्रति आफूहरूलाई कुनै आपत्ति नरहेको जनाएको छ। खोप प्रयोगपछि प्रयोगकर्तामा रगत जम्ने समस्या देखिएको तथ्य अघि सार्दै केही राष्ट्रले खोपको प्रयोग रोक्ने निर्णय गरे पनि खोप प्रयोगपछि केही असर देखिनु स्वाभाविक भए पनि एस्ट्राजेनेका निकै प्रभावकारी र सुरक्षित रहेको भन्दै भारत सरकारले आफ्नो देशमा खोप अभियान जारी रहने स्पष्ट गरेको छ। भारतको स्वास्थ्य निकायका एक अधिकारीले एस्ट्राजेनेका खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध नरहेको स्पष्ट गरेका छन् भने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि खोप सुरक्षित र प्रभावकारी रहेको स्पष्ट पारिसकेको छ। म्यानमारमा सत्ता हातमा लिएको सैनिक नेतृत्वले हिरासतमा रहनुभएकी नेत्री आङ सान सू चीमाथि भ्रष्टाचार सम्बन्धी नयाँ आरोप सार्वजनिक गरेको छ। नेत्री आङ सान सू ची सहितका सरकारका अधिकांश नेतालाई नियन्त्रणमा लिएर सत्ता हत्याएको सैनिक नेतृत्वले म्यानमारका एक व्यापारीले सूचीलाई $550,000 बुझाएको स्वीकार गरेको भन्ने नयाँ अभियोग सार्वजनिक भएको छ। आफ्नो व्यवसायमा सरकारी सहयोग पाउने विश्वासका साथ आफूले सूचीलाई पटक पटक गरी सो रकम बुझाएको भन्ने एक व्यापारीको भनाईसहित आएको नयाँ आरोपलाई खण्डन गर्दै सूचीको नेशनल लीग फर डेमोक्रेसी दलले सूचीलाई फसाउने नयाँ चाल भन्दै सैनिक नेतृत्व पतनतर्फ उन्मुख भएको जिकिर गरेको छ। यसअघि सैनिक नेतृत्वले सूचीले $600,000 मूल्य पर्ने 10 किलो सुन स्वीकारेको आरोप लगाइसकेको छ। जासूसी कार्यमा संलग्न रहेको अभियोगमा 2 वर्ष पहिले चीनको बेजिङमा नियन्त्रणमा परेका 2 क्यानाडाली नागरिक माइकल स्पारोब र माइकल कोभरिङमाथिको न्यायिक सुनवाई यही महिनाको 19-22 तारीकसम्म हुन लागेको क्यानाडाको सरकारी स्रोतले जनाएको छ। चीनको संचार प्रदायक कम्पनी उभाएको प्रमुख कार्यकारी मेङ वान झोलाई इरानमाथिको अन्तर्राष्ट्रिय नाकाबन्दी उल्लंघन गरेको आरोप लगाएर क्यानाडामा नियन्त्रणमा लिएको घटनाबाट आक्रोशित भएको चीनले 2 क्यानाडाली नागरिकलाई जासूसीको आरोपमा नियन्त्रणमा लिएको विश्लेषण गरिएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकाको निर्वाचनमा रशियाको अनावश्यक हस्तक्षेप र विपक्षी नेता अलेक्सी नावाल्नीमाथिको मुद्दा प्रकरणमा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोषी किटान गर्दै पुटिनलाई हत्यारासम्मको संज्ञा दिएपछि रशिया र अमेरिकाबीच गम्भीर मतभेद शुरू भएको छ। सो अभिव्यक्तिलाई गम्भीर रूपमा लिएको रशियाले अमेरिकास्थित आफ्ना राजदूत आनातोली एन्टोनोभलाई आवश्यक छलफल गर्न भन्दै फिर्ता बोलाएको छ। यसअघि अमेरिकाको एक टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्तामा राष्ट्रपति बाइडेनले रशियाका राष्ट्रपतिलाई हत्यारा भन्दै उहाँले त्यसको मूल्य चुकाउनु पर्ने भन्नेसम्मको अभिव्यक्ति दिनुभएको थियो। रशियाको सरकारी स्रोतले अमेरिकी राष्ट्रपतिले बिना प्रमाण पुटिनमाथि गम्भीर आरोप लगाएको ठहर गर्दै अमेरिकी राष्ट्रपतिको पछिल्लो अभिव्यक्तिबाट 2 देशबीचको सम्बन्धमा झनै कटुता पैदा गर्नेतर्फ सचेत गराएको छ। अफ्रिकी राष्ट्र तान्जानियाका राष्ट्रपति 61 वर्षीय जोन मागाफुलीको निधन भएको छ। त्यहाँका उपराष्ट्रपति सामोया सुलुहु हसनले मुटु सम्बन्धी समस्याको कारण राष्ट्रपतिको उपचारको क्रममा निधन भएको बताउनु भए पनि राष्ट्रपति मागाफुलीको कोरोना संक्रमणबाट मृत्यु भएको भन्ने समाचार सार्वजनिक भएको छ। कोरोना भाइरसको संक्रमण ईश्वरको प्रार्थना र जड़ीबुटीको प्रयोगबाट ठिक पार्न सकिने भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएका मागाफुली 2 हप्ताभन्दा बढ़ी समयदेखि सार्वजनिक हुनुभएको थिएन। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेता माधव कुमार नेपाल र झलनाथ खनाल सहितका नेता सहभागी 24 सदस्यीय संसदीय बोर्ड गठन गर्ने नेकपा एमाले संसदीय दल बैठकको निर्णय। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकद्वारा सांसदहरूलाई गुटगत भेलामा नजान निर्देशन। गर्मी बढ़ेसँगै आगलागीको घटना बढ़न थालेको अवस्थामा आगोको प्रयोगमा सतर्कता अप्नाउन गृह मन्त्रालयको सबैमा आह्वान। र एस्ट्राजेनेका खोप उत्पादक राष्ट्र भारतद्वारा खोप प्रभावकारी र सुरक्षित रहेको दावी गर्दै केही देशले खोप अभियान रोके पनि आफ्नो देशमा पनि अभियान नरोकिने स्पष्टोक्ति। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।